नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल वैशाख 24 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथि। तदनुसार 7 मे सन् 2026, नेपाल सम्बत 1146, आज बसलागा 5। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। कर्णालीमा धेरै पछि भर्नासँगै पुस्तक शीर्षकको समाचार कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। कालीकोटको राजकोट नगरपालिका स्थित बढ़ीमालिका माध्यमिक विद्यालयकी छात्रा जयन्ती बराल यो वर्ष कक्षा 6 मा भर्ना हुने बित्तिकै नयाँ किताब पाउँदा दंग हुनुहुन्छ। पोहोर त विद्यालयले दिएको पुरानो किताबले नै कक्षा 5 सकेकी थिए। उहाँले भन्नुभयो, नयाँ कक्षामा नयाँ किताब पाएपछि पढ्न पनि जाँगर लाग्ने रहेछ। कक्षा 9 का हिक्मत साईले पनि शुरूकै दिन किताब पाउँदा खुशी लागेको बताउनुभयो। पहिले त पूरै किताब कहिल्यै आउँदैनथ्यो, साथीको किताब हेरेर पढ्दा सरले पढाएको बुझिँदैनथ्यो। उहाँले भन्नुभयो, यसपटक शुरूमै नयाँ किताब पाइयो। कर्णालीमा विगत वर्षमा धेरै विद्यार्थीले हातमा पाठ्यपुस्तक नै नपरी परीक्षा दिनुपर्ने अवस्था थियो। यो वर्ष भर्ना र कक्षा शुरू भएसँगै हात हातमा किताब परेपछि विद्यार्थी मख छन्, शिक्षक पनि खुशी छन्, अभिभावकलाई चिन्ता छैन। कर्णालीमा 3026 सामुदायिक विद्यालय छन्। ती विद्यालयमा गत वर्ष 5,95,599 विद्यार्थी भर्ना भएका थिए। यो वर्ष पनि त्यही हाराहारी विद्यार्थी भर्ना हुने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले अनुमान गरेको छ। सबैजसो विद्यालयले पढ़ाई शुरू गरिसकेका छन्। निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले भन्नुभयो, केही विद्यालयमा भर्नासँगै पढ़ाई पनि भइरहेको छ। भर्ना भएका सबै विद्यार्थीले किताब पाइसकेका छन्। निर्देशनालयले कर्णालीमा विद्यार्थीको हात हातमा पाठ्य पुस्तक पुर्याउन विद्यालयमा वितरणको व्यवस्था मिलाउँदै आएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। शिक्षाकै प्रसंग फेरि पनि लिँदैछौ। आजको गोर्खापत्र दैनिकमा विद्यालयमा 2 दिने विदा असर कम गराउन 2 प्रस्ताव शीर्षकको समाचार लिँदैछौ। सातामा 2 दिन सार्वजनिक विदा दिँदा विद्यार्थीको पढ़ाईमा पर्न सक्ने सिकाई उपलब्धिलाई यथावत राख्न 2 प्रस्ताव अगाडि सारिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले अध्ययन गरेर यस्तो प्रस्ताव अघि सारेको हो, जस अनुसार विद्यार्थीलाई पढ़ाईसँगै परियोजना कार्यमा पनि अभ्यस्त गराउने पहिलो प्रस्ताव छ। केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार विद्यार्थीले सोमबारदेखि शुक्रबारसम्म कक्षामा सिकेको विषयलाई आइतबार विदाको दिन व्यवहारमा उतार्न लगाइनेछ। यस दिन आवश्यकता अनुसार विद्यार्थीलाई पाठ्यक्रमले तोके अनुसार अनुसन्धानमा लगाइने, सामाजिक गतिविधिबारे अध्ययन गर्न लगाउने तथा घरमै पनि केही सिप सिक्न लगाउने लगायतका विकल्प दिइनेछ। अहिले पनि विद्यार्थीलाई परियोजना कार्यमा लगाउने विषय पाठ्यक्रममा समावेश गरिएको छ। अबदेखि भने यसको दायरालाई अझ फराकिलो बनाइने र विद्यार्थीको अभ्यासमूलक क्रियाकलापलाई सिकाई उपलब्धिसँगै अनिवार्य रूपमा जोड़िनेछ। केन्द्रले यो प्रस्ताव मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिनुभयो। त्यससँगै अहिले विद्यालयले दिँदै आएको हिउँदे र बर्खे विदा कटौती गर्न अर्को प्रस्ताव पनि केन्द्रले गरेको छ। अहिले विद्यालयले हिउँदे र वर्षातको समयमा गरेर आवश्यकता अनुसार वर्षमा 45 दिन विदा दिन पाउँछन्। त्यसबाहेक विद्यालयले 5 दिन थप स्थानीय विदा दिन पाउने कानूनी व्यवस्था छ। दशैं तिहार लगायतका अन्य सार्वजनिक विदा यसमा गणना हुँदैन। केन्द्रले मन्त्रालयमा पठाएको प्रस्तावमा 45 दिनको विदालाई 15 दिन कटौती गरेर 30 दिनमा झार्न सकिने उल्लेख छ। तर यसो गर्दा हालको शिक्षा नियमावलीलाई संशोधन गर्नुपर्ने हुन्छ, किनकि शिक्षा नियमावलीको दफा 85 मा एक शैक्षिक सत्रमा हिउँदे वा बर्खे वा दुवै गरी 45 दिन स्कूल बन्द गर्न पाइने उल्लेख गरिएको छ। विद्यालयमा 2 दिने विदा असर कम गराउन 2 प्रस्ताव शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। फेरि पनि विद्यार्थीकै प्रसंग छ। विद्यार्थीलाई यार्सा टिप्न रोक्न स्कूलमै होस्टेल शीर्षकको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। विगतमा यार्सा गुम्बा संकलनको समयमा विद्यार्थीहरू स्कूलमा भेटिँदैनथे। आमा बाबुसँगै विद्यार्थी पनि यार्सा टिप्न निस्किएपछि मोगुको दुर्गम हिमाली क्षेत्र मुगुम कारबारोङ गाउँपालिका दुईको जनजागृति आधारभूत विद्यालयले नयाँ जुक्ति अप्नाएको छ। वर्षेनी यार्सा गुम्बा संकलनको मौसमसँगै सुनसान बन्ने विद्यालयमा अहिले बालबालिका होस्टेल बसेर पढ़िरहेका छन्। विद्यालयले यस वर्षदेखि यार्सा संकलनको समय लक्षित गर्दै 45 दिने आवासीय विद्यालय कार्यक्रम संचालनमा ल्याएको हो। विद्यार्थीको सिकाईको अवरोधलाई समाधान खोज्ने प्रयासका रूपमा नयाँ रणनीति बनाएको विद्यालय प्रशासनको भनाइ छ। हरेक वर्ष जेठको दोस्रो साताबाट यार्सा गुम्बा संकलन शुरू हुन्छ। यहाँका स्थानीयवासीको मुख्य आमदानीको स्रोत पनि यार्सा नै हो। साना बालबालिका सहित परिवारका सबै सदस्य उच्च पाटनतिर लाग्ने भएकाले गाउँ र विद्यालय दुवै सुनसान बन्थे। विद्यालय बन्द हुँदा कक्षाहरू रोकिँदै आएका थिए भने बालबालिकाको पढ़ाई समेत प्रभावित हुँदै आएको थियो। तर अब भने विद्यार्थीलाई यार्सा टिप्न रोक्न स्कूलमै होस्टेल सञ्चालन गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कान्तिपुर दैनिकमा देउबा दम्पती विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार शीर्षकको समाचार प्रकाशित छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूर अनुसन्धानमा तानिनुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ। आरोपित व्यक्तिहरू विरूद्धका आवश्यक कागजात तथा प्रमाण पर्याप्त नभएको कारण देखाउँदै इन्टरपोल हेडक्वार्टरले हाललाई देउबा दम्पती विरूद्ध रेड नोटिस जारी हुन नसक्ने बेहोरासहितको पत्र पठाएको हो। हाललाई अनुरोध अस्वीकृत भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले भन्नुभयो, तर तोकिएका शर्त र मागिएका कागजात भएमा पुनः नोटिस जारीका लागि अनुरोध गर्न सकिनेछ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा ओली र लेखकमाथि अनुसन्धान, पोस्टमार्टम रिपोर्टदेखि सीसीटीभी फुटेजसम्म अध्ययन हुँदै शीर्षकको समाचार प्रकाशित छ। ठूलो मानवीय क्षति भएको जेन्जी आन्दोलनको विशेष अध्ययन गरिरहेको प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान तीव्र बनाएको छ। जेन्जी आन्दोलन छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले ओली लेखक सहितका अधिकारीमाथि फौजदारी कसुर अन्तर्गत अनुसन्धान गर्न सिफारिश गरेको थियो। त्यसपछि पक्राउ परेका ओली र लेखक हाजिरी जमानीमा छुटे पनि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकका पोस्टमार्टम रिपोर्ट, घटनास्थल आसपास भेटिएका सीसीटीभी फुटेज, सामाजिक सञ्जाल तथा नागरिक स्तरबाट प्राप्त फोटो भिडियो अडियो, घाइतेका बयान लगायत प्रमाणका आधारमा अध्ययन भइरहेको छ। यस क्रममा कतिपय घाइते र प्रत्यक्षदर्शीलाई प्रहरीले भेटेरै बयान लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विभिन्न प्रमाण विश्लेषण गर्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि अनुसन्धान चढ़िरहेको बताउनुभयो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। व्यवसायी दीपक भट्टका साझेदारहरू अझै फरार शीर्षकको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारहरू फरार भएका छन्। भट्टका साझेदार सुलभ अग्रवाल पक्राउ परिसकेका छन्। फरार अन्य साझेदारलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। अघोषित रूपमा भट्ट र अग्रवालका व्यावसायिक साझेदार रहेका उपेन्द्र हिरावत भने नेपालमै नभएको प्रहरी स्रोतले जनाएको छ। कुनै बेला सरकारलाई सबैभन्दा बढ़ी राजस्व तिरेर सम्मानित भएका मदिरा उद्यमी राजबहादुर शाह पनि भट्टका व्यावसायिक साझेदार हुन्। उनी पनि अहिले कहाँ छन् भन्ने अत्तोपत्तो छैन। त्यसै गरी अर्का साझेदार रोहित गुप्त पनि कहाँ छन् भनेर प्रहरीले बताउन सकेको छैन, उनी पनि नेपाल बाहिर गएको आशंका छ। त्यसै गरी भट्टका अर्का साझेदार एवं क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषि राज मोर पनि प्रहरीको सम्पर्क भन्दा बाहिर छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानमा तानिएपछि मोर क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स संचालक समिति सदस्य एवं अध्यक्ष दुवै पदबाट राजीनामा दिएर सम्पर्क विहीन भएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले यो विषयमा अनुसन्धान गरिरहेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। सम्पत्ति छानबिनको दायरामा 50,000 भन्दा बढ़ी पदाधिकारी र कर्मचारी 8 पूर्व प्रधानमन्त्रीदेखि सहसचिवसम्मलाई 105 दिनभित्र हुन सक्छ कार्यवाही, शीर्षकको समाचार राजधानी दैनिकमा प्रकाशित छ। सम्पत्ति छानबिन आयोगले 8 पूर्व प्रधानमन्त्रीदेखि सहसचिवसम्मका 50,000 भन्दा बढ़ी पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन थालेको छ। पदीय दुरूपयोग गरी भ्रष्टाचार र अकुत सम्पत्तिमा अनुसन्धान गरी मुद्दा समेत चलाउने अख्तियारी पाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्तै शक्तिशाली आयोग बनाउने तयारी गरेको सरकारले अन्तत जाँचबुझ आयोग ऐन 2026 अनुसारको आयोग बनाएको हो। गत 2 वैशाखमा बसेको मन्त्री परिषदले बनाएको आयोगले 9 वैशाखबाट औपचारिक रूपमा काम थालिसकेको छ। हाल कार्यतालिका र कार्यविधि बनाउन व्यस्त आयोगले आफ्ना लागि आवश्यक कर्मचारीसँगै अनुसन्धान र छानबिनको दायरामा ल्याउनुपर्ने उच्च पदस्थ अधिकारीदेखि सहसचिवसम्मको कर्मचारीको रोस्टर तयार गरिरहेको छ। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। महासंघको नेतृत्वमा श्रेष्ठ काम गर्न सजिलो हुने गरी आयो टीम, शीर्षकको समाचार कारोबार दैनिकबाट लिँदैछौ। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षको जिम्मेवारीमा अञ्जन श्रेष्ठ आउनु भएको छ। श्रेष्ठलाई बुधबार निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको लोगो अंकित फिन लगाएर कार्यभार हस्तान्तरण गर्नुभयो। अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठ महासंघको विधान अनुसार स्वतः अध्यक्ष बन्नुभएको हो। अर्को कार्यकालदेखि लागू हुने गरी यो व्यवस्था हटाइएको छ। आगामी कार्यकालमा हुने निर्वाचनमा अध्यक्ष पदमा पनि प्रतिस्पर्धा हुनेछ। महासंघका अन्य पदहरूमा भएको निर्वाचनमा श्रेष्ठ समूहले धेरै सीटमा जीत हासिल गरेको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। पश्चिम सेती प्रसारण लाइन पीपीपी मोडलमा निर्माण गरिँदै शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। सरकारी स्वामित्वको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड आरपीजीसीएलले पश्चिम सेती प्रसारण लाइन सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा निर्माण गर्न लगानीको मोडालिटी टुंगो लगाएको छ। अब पश्चिम सेती प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रको 49 र सरकारी निकायको 51% शेयर रहेको स्पेशल पर्पज भेहिकल कम्पनी स्थापना हुनेछ। सोही कम्पनीबाट 400 किलो भोल्ट केभीको पश्चिम सेती प्रसारण लाइनको निर्माणको काम अघि बढ़ाइने आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले बताउनुभयो। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। जनकपुरधाम क्षेत्र संरक्षित स्मारक क्षेत्र घोषणा हुँदै शीर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। जनकपुरधाम क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ। पुरातत्व विभागले जनकपुर क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई संरक्षण गर्ने उद्देश्यले राम जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न लागेको हो। विभागले संरक्षित स्मारक क्षेत्र घोषणा गर्न औपचारिक रूपमा प्रक्रिया अघि बढ़ाएको छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। दिपेन्द्र र सन्दीपको आईसीसी वरियतामा छलाङ शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। नेपाली राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी वरियतामा छलाङ मार्नु भएको छ। दिपेन्द्रले एक दिवसीय अलराउण्डर वरियतामा एकैपटक 12 स्थान सुधार गर्नुभएको छ। 148 रेटिङ अंकका साथ उहाँ 31 स्थानमा उक्लिनु भएको छ। उहाँभन्दा अगाडि भारतका हार्दिक पाण्ड्या हुनुहुन्छ। न्यूजील्याण्डका ग्लेन फिलिप्स दिपेन्द्र सिंह भन्दा एक स्थान तल हुनुहुन्छ। यसैगरी सन्दीप आईसीसी एक दिवसीय बोलिङ वरियतामा एकैपटक 15 स्थानमाथि पुग्नु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मे महिनाका लागि सार्वजनिक गरेको तीनवटा फर्म्याटका वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार सन्दीप 43 स्थानमा हुनुहुन्छ। एक दिवसीय बोलिङमा नेपालबाट उच्च स्थान प्राप्त गर्ने उहाँ मात्र एकला खेलाड़ी हुनुहुन्छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।